ये मदारिस क्या चीज है, ये मदारिस उम्मत मुस्लिमा को, इस्लाम को, मुसलमानों को इनकी कितनी ज़रूरत है, इन मदरसों से पढ़ने वाले कितने कारामद हैं, क्या पढ़ रहे हैं, मकसद क्या है। इंशाल्लाह ये बुनियादी चीज़ें सामने होंगी तो बहुत सारे सवालात, एतराजात, इश्कालात जो गैरों की तरफ से जहनों में डाले जा रहे हैं, एक मुसलमान उनसे महफूज होगा। तो पहली बात मैंने ये अर्ज की थी कि हम मुसलमान हैं, तो पहली बात ये मैंने अर्ज की थी कि कोई भी तालीम हो और किसी भी चीज को पहचानने के लिए मकासिद देखे जाते हैं। तो मैंने ये अर्ज किया था कि अल्हम्दुलिल्लाह मदारिस में जो तालीम दी जा रही है वो मकसद के एतबार से बहुत ऊंचे हैं, दुनिया की कोई तालीम उसका मुकाबला नहीं कर सकती, क्योंकि एक ख्वाहिश है, ज़रूरत है, मकसद है, वहाँ मकसद सिखाया जा रहा है। फिर मैंने ये बात अर्ज की थी कि जो जब इंसान के मकसद होते हैं, इंसान की मेहनत कोशिश उस मकसद के ताबे होती है, जब इंसान एक चीज को मकसद बनाएगा तो वही उसी तरह की कोशिश करेगा। तो मदरसों ने उनकी मेहनत का मैदान क्या है, उनकी तालीम क्या है, उनका निसाब क्या है, तो मदारिस में सारी सलाहियतें और मेहनतें उनमें और जो दुनिया की तालीम हासिल करने के बाद सोच बनती है उसमें बहुत फर्क है। दुनिया की तालीम में ये सोच बनती है कि इस जिंदगी को खूबसूरत बनाना है, अच्छा बनाना है, आसाइश वाला बनाना है, लिहाजा अब वहां क्या होगा, अपनी जान, अपना माल, अपनी जहनी सलाहियतें, अपनी तवानाइयां, अपनी कोशिशें सारी उस चीज में सर्फ करो, माल माल हासिल करने में, माल आ जाए तो उसको बचाने में, उसको आगे बढ़ाने में अपनी सारी तवानाइयां लगा दो, एक सोच ये होती है। और किसी ने कहा कि आप देख लेंगे इस वक्त सारी दुनिया की मेहनतों का अगर आप खुलासा निकालें तो वो खुलासा क्या बनेगा, मेहनत करो, मेहनत करो, मेहनत करो, मेहनत से पैसे आएंगे, पैसे आएंगे तो फिर हम चीजें लेंगे, जब चीजें लेंगे हम कामयाब हो जाएंगे। कोई बड़ी सी बड़ी यूनिवर्सिटी हो और आला तालीम के नाम पे कुछ भी पढ़ लें, उसका खुलासा ये निकलता है कि मेहनत, मेहनत से पैसे, पैसों से चीजें, बस जब ये हमारे पास आ जाएंगी चीजें, पसंद की गाड़ी, पसंद का घर, पसंद के कपड़े, पसंद का घूमना खाना पीना, पसंद की शादियां, बस सारी दौड़ धूप का हो। और मेरे भाइयों, यहां जो चटाइयों पे बैठ के मदारिस में जो इल्म सिखाया जा रहा है उसका खुलासा ये बनता है, मेहनत करो, मेहनत करो, मेहनत से हिदायत मिलेगी, मेहनत से हिदायत मिलेगी, हिदायत से अमल आसान होगा, हिदायत होगी तो इंसान वो अमल कर सकेगा जिससे अल्लाह की राजी हो, और अमल होगा अल्लाह की रजा मिलेगी, अल्लाह की रजा मिलेगी कामयाबी मिलेगी। यह है वो बुनियादी सोच। हर एक खुद अंदाजा करे कि किस इल्म से ये वाली सोच पैदा हो रही है और किस तालीम से वो सोच पैदा हो रही है। तो इस इधर मेहनत का खुलासा क्या हुआ, मेहनत करो, मेहनत से हिदायत मिलेगी, हिदायत का नूर मिलेगा, अब हमारे पास हिदायत होगी, हमारे लिए अमल आसान हो जाएंगे, फजर की नमाज आसान, हराम से बचना आसान, हराम से बचना आसान, हुकूक की अदायगी आसान, अल्लाह के हुक्म पे चलना आसान, हुजूर की सुन्नत को अपनाना आसान, कब, जब हिदायत सीने में होगी। और फिर जब अमल आसान होंगे तो अहकमुल हाकिमीन राजी होगा, और राजी होगा तो क्या करेगा, वो पैसे हो ना हो जिंदगी आसान बना देगा, खुशगवार बना देगा, कामयाब बना देगा। तो ये बातें मैंने आपसे अर्ज की, ये समझना चाहिए क्यों हमारा रुख ये नहीं है कि मेरा भी कोई बच्चा आलिम बन जाए। क्यों? इसलिए कि हमें ये फलसफा समझ में नहीं आया, और अल्लाह करे कि मौत से पहले समझ में आ जाए, क्योंकि मौत जिस वक्त आंख बंद होगी उस वक्त ये वाला इल्म सबको समझ में आ जाएगा कि माल अहम था, चीजें अहम थी, गाड़ियां अहम थी और फैक्ट्रियां अहम थी, या अल्लाह की रजा अहम थी, अमल अहम था, इबादत अहम थी, अल्लाह की खुशनुदी अहम थी। आंख बनते बंद होते ही मेरे भाइयों ये फलसफा सबको समझ में आएगा। उस वक्त पता चलेगा इन डिग्रियों के नाम पर, ये जो डिग्रियां थी ये इल्म की डिग्रियां थी या जिहालत की डिग्रियां थी, उस दिन सब समझ में आएगा। अगली बात ये समझने की है कि ये बात, इंसान जिस चीज पे मेहनत करता है, मेहनत अपने जिस्म से बाहर करता है और यकीन एतमाद उसके दिल के अंदर बनता है। जो भी जिस लाइन की इंसान मेहनत करता है उस लाइन का यकीन, उस लाइन पर एतमाद इंसान के अंदर बनता है। अब ये देखिएगा कि जो मादी असबाब हैं जिनका फलसफा ये है कि मेहनत करो मेहनत से पैसा, तो जब वो माल के लिए मेहनत करते हैं तो उनका यकीन और एतमाद मादी असबाब के ऊपर बनता है। पैसा होगा हम कामयाब होंगे, पैसा नहीं होगा हमारे बच्चे क्या करेंगे, हमारी जिंदगी का क्या हो। और असबाब के जो अलम बरदार हैं उनका यकीन उनके ऊपर होता है। मिसाल के तौर पर इस वक्त सेहत के एतबार से जो लोग अथॉरिटी समझे जाते हैं, फाइनल अथॉरिटी समझे जाते हैं कि जो इन्होंने कह दिया सेहत के बारे में वो हर्फ़ आखिर है, तो जिनके पास इल्म वही नहीं होता, जिन्होंने कभी मदरसे में पढ़ा नहीं, जिन्होंने कुरान को पढ़ा नहीं, तो वो क्या कहेंगे, वो ये कहेंगे कि WHO जो कह दे तो बस वो पत्थर पे लकीर है। अब वो चाहे कुरान के मुताबिक हो, नासा की तहकीक जो हो जाए वो हर्फ आखिर है। तो उनका यकीन किस चीज के ऊपर बनता है, उनका यकीन बनता है मादियत पर, असबाब पर, और जिन लोगों के हाथों में असबाब की डोरे हैं उनके ऊपर उनका यकीन होता है। और मेरे भाइयों, जो मदरसे में पढ़ता है, जो कुरान को पढ़ता है, जो इस्लाम को पढ़ता है, उसका यकीन क्या बनता है, उसका यकीन बनता है नबी पर और नबी की खबर पर, वही पर, वही इलाही पर, आसमानी इल्म पर, गैब पर। वो क्या कहता है, अगर सारी दुनिया के माहिरीन की तहकीकात कुरान के खिलाफ हैं, वो कहता है कि ये सब गलत हो सकता है, मेरी आंख का देखा हुआ गलत हो सकता है, सारी दुनिया की इंसानियत के तजर्बे गलत हो सकते हैं, हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का कहा हुआ, आपका बताया हुआ वो गलत नहीं हो सकता, लिहाजा जो हुजूर ने कहा है मैं उसके ऊपर ईमान लाऊंगा। मेरे भाइयों, इस वक्त का उलमा ने लिखा, इस वक्त का सबसे बड़ा शिर्क यही है कि हमें मादियत के अलम बरदारों पर अंधा यकीन है। सारी दुनिया के डॉक्टर जो कह देंगे, अगर वो कुरान के खिलाफ भी होगा, मिंबर पे बैठने वाला मौलवी साहब अगर कहेंगे तो लोग हंसते हैं। और ये सिर्फ अभी नहीं हो रहा मेरे भाइयों, ये कुरान से पता चलता है, फलम्मा जाअतहुम रुसुलुहुम बिल बय्यिनात फरिहू बिमा इंदहुम मिनल इल्म। हमेशा से ऐसा होता चला आया है, जब अंबिया अपना इल्म लेके आते थे तो कौमों को अपने इल्म पे नाज होता था। ये क्या बातें कर रहे हैं, आसमान से ऊपर की, जमीन से नीचे की, इनको, इन मौलवियों को क्या पता। ये हमेशा से ऐसा अल्लाह पाक ने बताया, कौमों को अपने हुनर पर, टेक्नोलॉजी पर, अपनी महारतों पर, अपनी साइंसी तहकीकात के ऊपर बड़ा नाज होता था, और फिर वही नाज उनको लेके डूबता था। तो मेरे भाइयों, इंसान जो मेहनत करता है उसी मेहनत पर एतमाद आता है। आज सारी मेहनत मादियत पर, दुनिया कमाने पर, दुनियावी उलूम पर हुई, तो आज यकीन भी उन्हीं लोगों पर है। साइंस ने कि साइंस आज का सबसे बड़ा मसला वो यही है कि साइंस के ऊपर इतना अंधा एतमाद हो जाए इंसान को कि इंसान कुरान की कही हुई बात को वो नजरअंदाज कर दे। इसलिए मैंने अर्ज किया कि ये फर्क है। इसलिए आप देखेंगे कि जो अंबिया का इल्म है, ये जो मदरसों में पढ़ाया जा रहा है, ये जो कुरान का इल्म है, ये वही का इल्म है, इसमें
اس میں ایک فرق یہ بھی ہے، یہ علم چیزوں کی تاثیر نہیں بتاتا، پیٹرول میں کیا ہے، تانبے میں کیا ہے، گیس میں کیا ہے، فنا سیارے میں کیا ہے، فنا ستارے میں کیا ہے، اس علم کا خلاصہ بہت اونچا ہے. وہ کیا بتاتا ہے؟ ایک فرق یہ ہے، یہ علم حقوق بتاتا ہے. حقوق، حقوق اللہ کا حق کیا ہے، رسول اللہ کا حق کیا ہے، ماں باپ کا حق کیا ہے، پڑوسی کا حق کیا ہے، یہ علم سائنس نہیں بتائے گا. اب آپ خود اندازہ کیجئے، جس علم سے چیزیں، چیزوں کی خاصیتیں، چیزوں کی فائدہ اٹھانے کے طریقے، صرف اتنا پتا چلا تو دنیا جہنم کدا بن گئی. سب نے یہ سیکھا پیسے کی تاثیر کیا ہے، پیسے کی تاثیر کیا ہے، پیسہ ہوگا ہم کامیاب ہوں گے، تو رشتے ٹوٹ گئے. کیوں؟ کہ یہ والا علم تو سیکھا، اور حضرت محمد صلی اللہ علیہ وسلم نے کہا کہ پیسے سے زندگی نہیں بنتی، پیسے زندگی اللہ کی خوشنودی سے بنتی ہے. اللہ خوش ہوں گے جب حقوق ادا ہوں گے. حقوق ادا کرو، حقوق کا علم سیکھو. یہ علم انبیاء بتا. اس لیے اللہ والوں نے عجیب بات کہی کہ چیزیں ان کی تاثیر کو جاننا یہ کوئی بڑا علم نہیں تھا. پیٹرول میں اور دھاتوں کے اندر اور فنا چیزوں کے اندر، یہ جو سائنس کا علم، اس لیے کسی نبی کو اللہ پاک نے نہیں بھیجا جو سائنسی تحقیقات بتائے. کیوں؟ اس کے لیے بس عقل کافی تھی. اللہ پاک نے کہا میں نے تم کو عقل دے دی ہے، تجربے کر لینا، خود بخود سمجھ میں آ جائے گی. لیکن حقوق کا علم یہ اتنا اونچا علم تھا کہ اللہ نے اس کے لیے باقاعدہ انبیاء اکرام جیسی مقدس ہستیوں کو بھیجا کہ تم پہچان نہیں سکتے مجھے جب تک کہ نبی تم کو بتائے نہیں، تم پہچان نہیں سکتے میرے حق کو جب تک انبیاء علیہ السلام آئے نہیں. تو نبیوں نے بتایا حقوق کیا ہوتا. اگر کاش کہ امت نے یہ چیز سیکھی ہوتی، حقوق کا علم ان مدارس سے، ان علماء سے سیکھا ہوتا، تو آج دنیا کی یہ حالت نہ ہوتی. ماں کا حق کیا ہے، بھاپ کا حق کیا ہے، غریبوں کے حق کیا ہیں، معذوروں کے حق کیا ہیں، ماتحتوں کے حق کیا ہیں، مالکان کے حق کیا ہیں، پڑوسیوں کے حق کیا ہیں. بس دین اسی چیز کا نام ہے، ہر حق والے کا حق پہچان لو. تو ان مدرسوں کے اندر جو تعارف ہو رہا ہے، جو علم پڑھایا جا رہا ہے، وہ الحمدللہ حقوق کا علم پڑھایا جا رہا ہے. حقوق کی ادائیگی سکھائی جا رہی ہے. یہاں اس شخص کو کامیاب کہا جائے گا جو سب سے زیادہ حق ادا کرنے والا ہے، اپنے اللہ کا، اپنے رسول اللہ کا، اپنے ماں باپ کا، اپنے اولاد کا، بیوی کا، بچوں کا، پڑوسیوں کا. آپ خود اندازہ کر لیجئے، جس علم سے چیزوں کا پتہ چلتا ہو وہ علم اونچا ہے، یا جس علم سے سب حقوق پتہ چلتے ہو وہ علم اونچا. اگلا فرق یہ ہے، یہ جو مدرسوں میں جو علم سکھایا جا رہا ہے یہ ٹھوس ہے، اس کی بنیاد بہت یقینی ہے، اس میں رد و بدل نہیں ہے. آپ قرآن کھولیں گے، پہلا لفظ آپ کو یہ ملے گا، الف لام میم ذالک الکتاب لا ریب فیہ. ساری دنیا کے فلسفے، ساری دنیا کی تحقیقات وہ شک شبے والی ہو سکتی ہیں اور ہو رہی ہیں. آپ دیکھیے کہ ہمارے یہاں ہمارے تعلیمی نظام کے اندر نئے ورژن آتے ہیں. اب یہ اس سال کا کورس یہ ہے، پچھلا بدل گیا، اب اس سال کا کورس یہ ہے. ان مدرسوں کا کورس نہیں بدلتا. پہلے دن 1400 سال پہلے بھی الف لام میم ذالک الکتاب لا ریب فیہ تھا، آج بھی وہی قرآن پڑھایا جا رہا ہے. وہی حدیثیں ہیں، وہی قرآن ہے، وہی تحقیقات ہیں، یہ بدلنے والی چیز نہیں ہے بھائی. لا ریب فیہ، اقبال نے کہا تھا، یورپ میں بہت روشنی ہے، علم ہنر ہے، حق یہ ہے کہ بے چشمہ حیواں ہے یہ ظلمات، رعنائی تعمیر میں، رونق میں، صفا میں، گرجوں سے کہیں بڑھ کے ہیں بینکوں کی عمارات. ظاہر میں تجارت ہے، حقیقت میں جوا ہے، سود ایک کا لاکھوں کے لیے مرگ مفاجات. یہ علم، یہ حکمت، یہ تدبر، پیتے ہیں لہو، دیتے ہیں تعلیم مساوات. بیکاری اور یعنی بے خواری، کیا کم ہے فرنگی مدنیت کی فتوحات. آگے میں جملہ سنانا چاہ رہا ہوں، وہ قوم کے فیضان سماوی سے ہو محروم، حد اس کے کمالات کی ہے برق و بخارا. اللہ اکبر. اللہ تعالیٰ ہمیں قرآن کی قدر دے دے. وہ قوم کے فیضان سماوی سے ہو محروم، حد اس کے کمالات کی ہے برق و بخارا. بہت پہنچے، بہت پہنچے، تو کہاں تک پہنچے؟ تانبے تک پہنچ گئے، پیتل تک پہنچ گئے، گیس تک پہنچ گئے، بجلی تک پہنچ گئے، پنکھوں تک پہنچ گئے، بہت پہنچے، تو کہاں پہنچ گئے؟ سورج تک پہنچ گئے، چاند تک پہنچ گئے، اس کی تحقیقات کر لیں، خود چاند بنانے والے تک نہ پہنچ سکے، چاند بنانے والے تک مخلوق میں ہی گم ہو کے رہ گئے، کیوں؟ کہ ان کے پاس وہ چشمہ صافی نہیں ہے، وہ پاکیزہ علم نہیں ہے جو آسمانی علم ہے، جو انبیاء علیہ الصلوۃ والسلام والا علم ہے. لہذا نتیجہ کیا نکلا؟ بیکاری، اوریانی اور میں خواری، ہاں ننگا پن ملا، شہوتیں ملی، ہاں زنا ملے نتیجے میں، اور خیانتیں ملی، بددیانتیاں ملی، ماں باپ کے حق پامال ہوئے، کیوں؟ آسمانی علم سے محروم ہو گئے. سود ملا، جوا ملا، خیانت ملی، لڑائیاں ملی، زمین اور جائیدادوں پہ نفرتیں ملی، رشتے ٹوٹے، کیا ہوا؟ وہ قوم کے فیضان سماوات سے محروم. کاش کہ قرآن ہمارا نصاب ہوتا، وحی الہی کی عظمت ہمارے بچوں کے سینوں میں ہوتی، تو وہ پہچانتے اللہ کون ہے، یہ مسجد کیا ہے، یہ قرآن کیا ہے، اللہ کا حق کیا ہے. بڑا ظلم کیا ہم نے، ہمارا علم غلط ہو گیا. تو ہمیں مخلوق، کسی نے ایک عالم سے کہا کہ کہاں ہو تم لوگ، ابھی تک تم لوگ یہ باتیں کر رہے ہو، آسمان کی باتیں، غیب کی باتیں، دنیا چاند پہ پہنچ گئی، انگریز کہاں تحقیق کر کے پہنچ گیا، تم لوگ ابھی تک نمبر سے یہ سنا رہے ہو. انہوں نے بہت اچھی بات کہی، انہوں نے کہا انگریز نے محنت کی، وہ چاند تک پہنچ گیا، اور الحمدللہ وہ چاند تک پہنچا، ہم نے ان مدرسوں میں قرآن حدیث پڑھا، ہم چاند بنانے والے تک پہنچ گئے. بیچ میں تمہیں نکمے ہو، نہ چاند تک پہنچ سکے، نہ چاند تک بنانے والے تک پہنچ سکے. کیا ملا؟ نہ دنیا بن سکی، نہ آخرت بن سکی. دیکھ لیں کہ ہمارے ساتھ کیا ہو رہا ہے، ہمارے ساتھ کیا ہو رہا ہے، معاشی میدان میں ہم کہاں کھڑے، اور دنیا کی تعلیم کے اعتبار سے ہم کس نمبر پر ہیں. تو میرے بھائیوں، اللہ تعالیٰ نے ہم کو بہت بڑا علم عطا فرمایا تھا. پھر ایک فرق یہ بھی ہے، ان مدرسوں کا جو نصاب ہوتا ہے اس میں کیا سے زیادہ کیوں پڑھایا جاتا ہے. انسان ہے، کیا ہے یہ، باڈی کیا ہے یہ، بخار کیا ہے یہ، نزلہ کیا ہے یہ، زکام کیا ہے، نہیں انسان کیوں ہے، ہم آئے کیوں تھے. اب مجھے بتائیے، کیا کا علم بہت بڑا ہے یا کیوں کا علم؟ چاند کیا ہے، یہ پیٹرول کیا ہے، یہ گیس کیا ہے، نہیں یہ بتاؤ یہ سب بنا کیوں ہے. تو علم وحی میں اصل علم سکھایا جاتا ہے. اس علم کی بنیاد کیا ہے؟ کیوں ہے اس دنیا، یہ دنیا کیوں بنی ہے، اس کا مقصد کیا ہے، ہم دنیا میں آئے، ہمارا مقصد زندگی کیا ہے، ہم کیوں اس دنیا کے اندر آئے ہیں، کہاں جانا ہے. یہ کیوں کا سوال یہ سائنس کے پاس نہیں ہے، یہ ان مدرسوں میں چٹائی پہ بیٹھنے والوں کو اس سوال کا جواب آتا. اللہ ہمیں قدردانی کی توفیق عطا فرما. پھر ایک فرق یہ ہے، ہمارا بچہ جب دنیا کی تعلیم کے لیے جاتا ہے تو اس کی ابتدا کہاں سے ہوتی ہے؟ بلی اور کتے سے اس کی ابتدا ہوتی ہے. اور ایک بچہ جب مدرسے میں آتا ہے اس کی ابتدا بسم اللہ الرحمن الرحیم سے ہوتی ہے. خود اندازہ کیجئے آپ، اس علم سے دور رکھ کر ہم کہاں پہنچے، بسم اللہ الرحمن الرحیم سے ہوتی ہے. اس میں سمجھایا جاتا ہے کہ رحمان کون ہے، رحیم کون ہے. علماء، امام رازی رحمت اللہ علیہ نے لکھا، ساری آسمانی کتابوں کا خلاصہ اللہ نے قرآن میں رکھا، قرآن کا خلاصہ سورہ فاتحہ میں، سورہ فاتحہ کا خلاصہ بسم اللہ میں، اور بسم اللہ کا خلاصہ بسم اللہ کی با میں ہے. با کا مطلب کیا ہوتا ہے؟ اس کا مطلب ہوتا ہے ملانا، الساق. یہ با بتاتی ہے کہ تمہارا تعلق اللہ سے ہو، تم اللہ سے مل جاؤ، تمہارا تعلق اللہ سے جڑ جائے، تم اللہ کے ہو جاؤ، تم دنیا میں کامیاب انسان ہو. وہاں پہلا سبق بسم اللہ الرحمن الرحیم ہے، کتے بلی کے سبق نہیں ہے. کیا پڑھایا جا رہا ہے؟ آئے دن اخباروں کے اندر ایسی خبریں آ جاتی ہیں، جنسیت پڑھائی جا رہی ہے، بے حیائی پڑھائی جا رہی ہے. میرے بھائیوں مرنا ہے، اپنی اولادوں پہ رحم کھائیں. کیا سیکھ رہے ہیں، کیا بن رہے ہیں، کیا پڑھ رہے ہیں. پھر ایک اور فرق بتاؤں، وقت ختم ہو گیا، انشاءاللہ اسے تفصیل سے عرض کروں گا. اللہ تعالیٰ مجھے بھی آپ کو بھی ہماری نسلوں کو اللہ انبیاء والا علم عطا کر دے, اور موت سے پہلے اللہ کرے اس آخری وحی کی, اس آخری وحی کی ہم قدر کر لیں. اللہ تعالیٰ ہمیں قرآن کی اور حضرت محمد صلی اللہ علیہ وسلم کے لائے ہوئے علم کی, اور یہ علم جن مدرسوں میں پڑھایا جا رہا ہے اور جن علماء کے سینوں کے اندر یہ علم ہے, اللہ پاک ہمیں ان کی قدردانی کی توفیق عطا فرمائے. انشاءاللہ قدر ہوگی, محبت ہوگی, اللہ نواز دیں گے, اللہ نواز دیں گے. اور اگر اعتراض یہ کرتے رہ جائیں گے, میرے بھائیوں تنقید سے زیادہ بری کوئی چیز نہیں ہے. تنقید والا سب سے پہلے محروم کر دیا جاتا ہے. اللہ تعالی ہم سب کو تنقید سے, اعتراضوں سے اللہ تعالی ہم سب کی حفاظت فرمائے.